नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार शारदा शर्माको उपन्यास ताप प्रस्तुत गरिरहेका छौं। यो उपन्यास सुजाता नामक पात्रको वरपर घुम्दछ। सुजाता चन्द्रिका र प्रभाकरकी छोरी हो। यो दम्पतिको पारपा चुके भएपछि सुजाता आमासँगै हुर्कन्छे। यो हुर्काएको क्रममा आमा छोरीबीच मनोमालिन्य बढ्दै जान्छ। एउटै कुरालाई हेर्ने दृष्टिकोणमा व्यापक भिन्नता देखिँदै जाँदा अचानक एक दिन सुजाता हराउँछे। विद्रोही भएको आशंकामा सेनाको नियन्त्रणमा परेकी सुजाता अन्ततः भिक्षुणी बन्दछे। यो उपन्यासले एउटा टुटेको वैवाहिक सम्बन्धलाई श्रीमतीको नजरले र छोरीको नजरले पर्गेल्ने कोसिस गरेको छ, तर यो उपन्यासको विषय त्यतिमा मात्र सीमित भने छैन। कार्यक्रमका पछिल्ला अङ्कहरू छोरीको खोजी गर्ने क्रममा चन्द्रिकाले खेपेको शास्ति वरपर केन्द्रित छ। यही क्रममा चन्द्रिकाको मित्रता यमन नामको पात्रसँग भएको छ र आजको अङ्कमा यमनले नै आत्मपरक शैलीमा कथा अगाडि बढाउनेछ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तापको 12 अंक। म सुत्ने प्रयत्न गर्दैछु, यता फर्कन्छु उता फर्कन्छु, पटक्कै सजिलो हुँदैन। निन्द्रा लाग्ने त झन् कुनै सुरै छैन। मेरी छोरी हिमालीको सम्झनाले बेसरी अट्ठ्याएको छ। उसकी जापानी आमा आईको ओबासँग मेरो पहिलो भेट टोकियोमा भएको थियो। म त्यतिखेर सिमलाबाट काठमाडौँ आइसकेको थिएँ। आणविक हतियार सम्बन्धी एउटा गोष्ठीमा गएको थिएँ। ससानो कोर्स नै थियो, करिब 2 महिनाको। म टोकियोमा जाइकाको ट्रेनिङ सेन्टरमा बस्थेँ। हामीलाई केही दिन आणविक बम खसेको हिरोसिमा, नागासाकी लगायत अरू पनि महत्वका केही ठाउँ स्थलगत भ्रमणमा लगिएको थियो। आईको पनि हाम्रो भ्रमणमा साथै थिए। आइकोको रेस्टुरेन्ट थियो नजिकै। जाइकाका अधिकारीहरूसँग उसको राम्रो सम्बन्ध थियो। हाम्रो होस्टलमा आवश्यक पर्दा विशेष खानाको व्यवस्था उसैको रेस्टुरेन्टबाट हुन्थ्यो। निकै चल्ता पुर्जा फुर्तिली महिला थिए आइको। होस्टलको मेसमा जापानी खाना खान मन नलागेको बखत हामी उसैको रेस्टुरेन्टमा जान्थ्यौँ। उसका चाइनिज र इन्डियन खाना पनि हुन्थ्यो। उसले मप्रति रुचि लिएको देखेर साथीहरू मलाई जिस्क्याउँथे। लाला मोजगर यमन ठिटी च्वाक छे, मालदार पनि छे भन्दै। मलाई उनीहरूका यस्ता कुरा मन पर्दैनथे। म आइकोलाई सम्मान गर्थे। निकै परिश्रमी महिला थिए आइको। उमेरमा म भन्दा ऊ केही बढी नै थिए होली। व्यवहारमा पनि परिपक्व र बाटी देखिन्थे। डोमिनेटिङ स्वभावकी आइकोले नर्सको पेसा छोडेर रेस्टुरेन्ट खोलेकी रहेछ। बा आमा धेरै नै बुढाबुढी भइसक्नुभयो, म एउटै सन्तान। नर्सिङ पेसामा तिम्रो सधैँको चटारो उनीहरूलाई समय दिनै नसक्ने, त्यही भएर छोड्दे। यमन, तिम्रो साथीहरूभन्दा एकदम भिन्न छौ। हेर आइको मलाई बारम्बार यसो भनिरहन्थे। मसँग नजिक हुन खोज्थे। छुट्टीको दिन सिनेमाको टिकट लिएर मलाई लिन आउँथे। म नाइ भन्न सक्दिन थिए। हामी सँगै थिएटर जान्थ्यौँ। बत्ती निभेपछि चाहिँ बिस्तारै मेरो पाखुरामा हात कुसाउँथे र थाहा नपाए जस्तो गरी टाँसिन्थे। पछि पछि त मेरो हात तानेर सुमसिम्याउन थालेकी थिए। म चाहिँ अप्ठ्यारो मान्थे। तिमी त एकदम लज्जालु छौ यमन। म फर्कने बेला आइको दुखी भएकी थिए। गरौँ स्वरमा उसले भनेकी थिए, अब कहिले भेट हुन्छ हाम्रो यमन। मलाई उप्रति त्यस्तो लगाव भएको त होइन, तर एक्लै बसिरहेका बेला एउटी जवान राम्री युवती आफू वरिपरि घुमिरहँदा रमाइलो लाग्न थालेको थियो। उन लगत्तै अर्को साल जाइका भोलिन्टियर भएर नेपाल आई। आउने बित्तिकै उसले मलाई नै फोन गरी।
यमन, म आइपुगे त। मलाई आफूले चाहेको कुरा हासिल गर्न राम्ररी आउँछ यमन।
उसले आफ्नो पोस्टिङ धुलीखेलको मेरो कलेज नजिकैको एउटा स्वास्थ्य संस्थामा मिलाइछे। त्यसपछि त हाम्रो सधैँ जसो भेट हुन थाल्यो। डेरामा म मात्रै थिएँ, आमा सिमलामै हुनुहुन्थ्यो। ऊ मेरो डेरैमा आउँथे। डेरैमा आएका दिन उसैले एक दिन भने, अब बिहे गरौँ यमन। उसले त्यसो भन्नुको कारण रहेछ, उसको पेटमा मेरो बच्चा थियो। यतिखेर पनि मैले नाइ भन्न सकिनँ। ऊ भन्थे, मलाई अब घर चाहिन्छ। आइको अब पुरै गृहिणी भएकी थिए। म बसिरहेको यो घर उसैले बनाएकी हो, तर पछि हाम्रो सम्बन्धमा समस्या पैदा भयो। बुढा आमा बाबुलाई जापानमा एक्लै छोडेर ऊ यहाँ बस्न सकिन। म पनि बिरामी आमालाई छोडेर उतै जाने कुरा भएन। त्यो भन्दा पनि मलाई जापान गएर ऊ माथि निर्भर हुन मन लागेन। कुरा नमिलेपछि ऊ छोरी लिएर जापान फर्के। म फेरि एक्लो हुन पुगेँ। हाम्रो सम्बन्ध राम्रै छ, बेला बेला भेट पनि भइरहन्छ, तर पाहुना जस्तो गरेर। यतिखेर बारम्बार त्यही कलिली ठिटीको रूप आँखा अघिल्तिर आइरहेछ। चन्द्रिकाकी छोरी थिए ऊ, सुजाता। छोरीहरूमा बाबुप्रति कुन सीमासम्म लगाव हुन्छ भन्ने कुरा आज गहिरो गरी अनुभव गरेको छु। मेरो मन दुखेको छ। चन्द्रिकासँग म आज त्यस ठाउँमा गएको थिएँ। सहरदेखि निकै टाढा सुन्दरी जलको पल्लो किनार पहाडमाथि पाखामा ठुलो कम्पाउन्ड थियो। त्यहाँभित्र रातो पाखे छाना भएका केही घरहरू थिए। उनले हामी कहाँ जाँदैछौँ भनेकी थिएनन्। गेटमा ठुलो साइनबोर्ड थियो जहाँ लेखिएको थियो विश्रान्ति। त्यो केटी त्यही बस्ती रहेछ एउटा छुट्टै क्याबिनमा। ठ्याक्कै चन्द्रिकाको अनुहार टाँसे जस्ती थिए सुजाता। निन्द्रा लाग्ने दबाईले झम्म परेका आँखा, बाक्ला घुम्रेका परेला, आँखाबाट निरन्तर बगिरहने आँसु परेलामा सिध चाहिँ अल्झिएको थियो। गालामा पनि आँसुको डोक बसेको थियो। हामी उसको क्याबिनमा जाँदा ऊ आँखा खोलेर ओछ्यानमा पल्टिराखेकी थिए। नजिकै गएर चन्द्रिकाले भनिन्, कस्तो छ बाबा तिमीलाई? उसले सुती सुती नचिने झैँ गरी निकै बेर गहिरो गरी चन्द्रिकालाई हेरी, त्यसपछि जुरुक्क उठी र क्रोधले काँपेर अङ्ग्रेजीमा चिच्याई, तिमी मेरो बाबा कि हत्या र आई माई किन आयो यहाँ? मलाई पनि मार्न आयो? निस्किहाल यहाँबाट। अल्मलिएर मैले चन्द्रिकालाई हेरेँ। उनको अनुहार पिठो झैँ सेतो भएको थियो र विद्रूप देखिएको थियो। केही नभए झैँ गरी उनले अझ मायालु बोलीमा भनिन्, तिमीलाई चकलेट मन पर्छ होइन सुजाता? केक ल्याएको छु, ब्ल्याक फरेस्ट, पिज्जा छ, कोक छ, अनि रातो ब्लाउज र स्कर्ट पनि ल्याइदिएको छु तिमीलाई मनपर्ने, र यो हेर त कपालमा लगाउने क्लिप। त्यो ठिटी एकछिन अल्मली र बच्चाले झैँ चन्द्रिकाको झोला खोतल्न थाले। केक र क्याडबरीको थुप्रो देखेर एकछिन निकै खुसी भई लुगा निकालेर आफ्नो ज्यानमा नापे झैँ गरेर पनि टाँसी र यताउता फर्केर हामीलाई देखाए। तर तत्काल उसको अनुहारमा एक किसिमको तनाव पैदा भयो। आँखाकन नानी घुमाई उसले, बिजुलीको गतिमा सामान झिकेर चिच्याउँदै यताउति फाल्न थाली र लुगा च्यात्न थाली। ऊ चिच्याउँदै भन्न थाली, भो मलाई केही पनि चाहिन्न, मलाई धेरै डिस्टर्ब भयो, तपाईँहरू यहाँबाट प्लिज गइदिनुहोस्। उसले आँखा चिम्ली र दुवै हातले आफ्नो टाउको समाते। नर्सले उसलाई समातिन् र चन्द्रिकालाई बाहिर जान सङ्केत गरिन्। मलाई देखेपछि झन् असहिष्णु भई त्यो केटी र कोठाबाट निस्किँदै गरेकी चन्द्रिकातर्फ फर्केर सोधे, जिन्स प्यान्ट तिम्रो नयाँ बोयफ्रेन्ड हो? सुजाताले चन्द्रिकालाई गरेको प्रश्न सुनेर म अकमक्क परेर उभिराखेँ। उसलाई आमाले जिन्स प्यान्ट लगाएर हिँडेको मन पर्दो रहेनछ। साडी लगाएर हिँड्न मुमा भन्थे रे सधैँ। उसको स्कुलमा मलाई स्लिभलेस ब्लाउज लगाएर जान पनि दिन्नथे सुजाता। चन्द्रिकाले मलाई पछि सुनाएकी थिइन्। सुजातालाई खुसी बनाउन होला त्यस दिन चन्द्रिकाले साडी नै लगाएकी थिइन्। नर्सले उसलाई ओछ्यानमा बसाइन्। स्तब्ध भएर म त्यही उभिरहेकी थिएँ। यो सब बडो आकस्मिक रूपमा भएको थियो, तर मैले आफूलाई सम्हालेँ र शान्त रहेर मुस्कुराएर उसलाई हेरिराखेँ। उसका निम्ति मेरो हृदयमा मायाको समुद्र उर्लेको थियो। मैले बिस्तारै भने, सरी टु डिस्टर्ब यु बेटा, यु लाइक सङ्ग्स? आई एम यमन, आई एम अ सिङ्गर, भेरी भेरी प्लिज टु मिट यु सुजाता। मैले उतर्फ हात बढाएँ। मेरी आमा खुब मिठो गाउनुहुन्थ्यो। हाम्रो घरको एउटा कोठा सङ्गीतका उपकरणहरूले भरिएको छ। गाउन बजाउन मैले आमासँगै सिकेको हुँ। मेरो आमाले नै राख्नु भएको हो मेरो नाम यमन। उहाँलाई रागहरूमध्ये यमन उत्कृष्ट लाग्छ। कलेजको जमानामा म पनि खुब गाउँथेँ। त्यसपछि जीवनमा गीत गाउने कुनै कारण नै फेला परेन। यतिखेर के भनेर यस केटीलाई प्रभाव पारौँ भनी सोच्दा मलाई बल्ल गीतको सम्झना आयो। मलाई मन नपराए जस्तो गरे पनि चन्द्रिका गइसकेपछि उसले मतर्फ आफ्नो दुब्लो कोरो हात लम्काएकी थिए। उसको कलिलो अनुहारमा दुविधाग्रस्त जिज्ञासा थियो। मैले उसको कोमल हात आफ्नो हातमा लिए, डराइ डराई र बिस्तारै मुसारे पनि। अन्य मनस्क भई उसले मेरा दुवै हात समातेर यताउता पल्टाउन थाले। त्यो तारे जमिन पर फिल्मको त्यो त्यो उदास गीत, क्यान यू सिंग फर मी?
यस यस बेटा, आई विल।
यु नो, त्यो केटाले जस्तै निकै दुःख पाएको छु मैले पनि लाइफमा। त्यसलाई जस्तै मलाई पनि कसैले बुझेन। त्यो केटाले जस्तै कतिपल्ट लुकेर रोएकी छु म पनि, तर त्यो केटाको लाइफमा आमिर खान आए जस्तै मेरो लाइफमा कोही आएन मलाई हेल्प गर्न। ऊ एकाएक मसँग लहसिए जस्तो गरिरहेथे। ऊ 22-23 वर्षकी हुँदी हो, हिमालीकै उमेरकी। आफ्नो छोरीको सम्झना गर्दा मेरो मन पनि दुखी हुन पुग्यो। यतिखेर हिमाली आफ्नो जापानी आमा आइकोसँग टोकियोका गल्लीमा के गर्दै होली खुन्ने। हिमाली आइको छेत्री अर्थात् मेरी छोरी अलिअलि नेपाली बोल्छे। सानामा जतिखेर पनि गीत सुनाउन पापा भनिरहन्थे, हामी सँगसँगै गाउँथ्यौँ रेशम फेरिरी। सुजातासँग कुरा गरिरहँदा मेरो मुखबाट यत्तिकै निस्कियो, पिर नगर छोरी, म गर्छु तिमीलाई मद्दत, म गर्छु। मेरो कुरा सुनेर सुजाता पनि खुसी भए।
हजुर, त्यसो भए तपाईँ मेरो लाइफको आमिर खान हो।
हौ नाइस, जीवनमा दुःखका कारण छन् र तिनको समाधान पनि त छ।
यु नो, भगवान बुद्धले भन्नुभएको छ नि,
होइन? उसका कुरा सुनेर म छक्का परे। केही सम्झे झैँ गरी तत्काल उसले मेरो हात छोडी र सन्देहपूर्ण आँखाले हेर्दै सोधे,
एउटा कुरा भन त मलाई, तिमी मेरो पार्टीमा छौ कि मेरी मुमाको पार्टीमा?
मुमाको पार्टीमा होला,
होइन?
होइन होइन छोरी, म तिम्रै पार्टीमा छु।
रियली?
उसो भए मेरो पार्टीमा आजबाट धेरै मान्छे भए, तिमी, मेरो बुबा र मेरो भगवान्।
उसले घाँटीमा कालो धागोले बाँधेको भगवान बुद्धको तस्विर मलाई देखाए।
नर्सले चन्द्रिकालाई सुजातासँग नभेट्न सल्लाह दिइन्। करिब करिब स्टेबल भइसकेको उसको अवस्था आफ्नै आमालाई देखेर फेरि बिग्रँदैछ। उनलाई देख्ने बित्तिकै उसको उत्तेजना वात्तै बढ्थ्यो रे। औषधि फेरेको पनि रहेछ, बढाएको पनि रहेछ, तर सुधार हुन सकेको छैन नर्स भन्थिन्। हामी हिँड्ने बेला सुजाता निकै मत्थर भएकी थिए। क्याबिन बाहिर आई गेट निरको होचो पर्खालमा बसेर सेडमा बसेको खास गरी मलाई घुरेर हेरिरहे थिए। चन्द्रिकालाई केही पनि भनिन। ऊ अरू बिरामी भन्दा अस्त व्यस्त देखिन्थे। नमिलेको लुगा, जिङरिङ परेको कपाल र लामा न लामा नङ। अघि कोठामा मिल्काको चकलेट जामा भरि पोको पारेकी थिए, एउटा खाँदै पनि थिए, कपालमा रातो क्लिप पनि थियो। हामीसँग नर्स भन्थिन्, सुजाता बारम्बार आफ्नो बाबुको सम्झना गर्छे, कसैलाई आफूलाई छुनै दिन्न, आफू पनि आफ्नो हेरविचार गर्दिन, बडो जिद्दी केटी छे। कहिले काहीँ सुर चढ्दा भने सबै बिरामीहरूलाई बटुलेर लेक्चर दिन्छे रे जीवनको बारेमा।
कस्तो राम्रो बोल्नुहुन्छ वहाँ, सबै बिरामी दङ्ग परेर सुन्छन्, नर्सले भनिन्।
निस्कने बेलामा रहस्यमय किसिमले हेर्दै सुजाताले मलाई भने,
जेनो तिमी असल रहेछौ, मेरो बुबा पनि त्यस्तै थियो होला, तर मेरो मुमासँग चाहिँ बस्नु, उनले तिमीलाई पनि मार्लिन्।
सिज डेन्जरस, यु नो। हामी ढोका बाहिर निस्केपछि भने सुजाता रोएको सुनियो। ऊ भन्दै थिए, मुमा सँगै लगिबक्सियोस् न मलाई पनि, मलाई यहाँ बस्न मन नै लाग्दैन के। लाग्थ्यो स्टाफहरूको हातबाट उम्केर ऊ हामीतिर आउन पहल गरिरहेछे, ढोका तान्न खोजिरहेछे, फलामको ढोका बेस्कन बजिरहेथ्यो। फेरि सुजाता चिच्याएको सुनियो। ऊ भन्दै थिए, जिन्स प्यान्ट जीवनको दुःख हो। चन्द्रिकाले मलाई लुकाएर साडीको फेरले आँसु पुछिन्। बडो मुस्किलले उनले निस्किसकेको भक्कानो घाँटीभित्रै रोकिन्। मैले थाहा पाएँ। फर्कँदा निकै बेरसम्म हामी केही पनि बोलेनौँ। काठमाडौँ सहरदेखि निकै टाढा एकान्तमा थियो यो कम्पाउन्ड। निकै व्यवस्थित लाग्थ्यो, 40-50 जना बिरामी रहेछन्। स्टाफ र नर्सहरू मायालु बोली व्यवहारका थिए, काउन्सलर थिए, डाक्टर हरेक मङ्गलबार आउने रहेछन्। सुनसान बाटामा चुपचाप ड्राइभ गरिरहेकी चन्द्रिकाले मसँग भनिन्,
यही हो 1.5 वर्षदेखि हराएकी मेरी छोरी सुजाता। केटीकेटीदेखि नै अत्यन्तै तीक्ष्ण बुद्धिकी यो केटीले,
क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्रमा मास्टर्स गरेकी छे। युनिभर्सिटी टपर हो आफ्नो ब्याच के कसैले कल्पना गर्न सक्छ यो त्यही केटी हो भनेर। मसँग उनलाई भन्ने कुनै कुरै थिएन। मेरो जवाफको आशा नगरी चन्द्रिका बोल्दै गइन्। एक हप्ता अघि कसैले मलाई आश्रममा फोन गरेको थियो। अनि सुलक्षणा रहेछन् उनी, ए नागार्जुन गुम्बाकी प्रमुख आनी। ठेगाना पाएर घरमा खबर गरिछन्। चम्पाले आश्रमको नम्बर दिएछ। अब सुजाता बिरामी छ भनेपछि बसिराख्ने कुरा भएन। ऊ छ महिनादेखि अस्पतालमा छ भन्ने थाहा पाएपछि म तत्काल घर फर्किएँ। यसो भनिरहँदा चन्द्रिकाका आँखा रसाएका थिए। सुरुमा भेट्न जाँदा एकदम नर्मल थिए। म कति खुसी थिएँ के भनौँ, तर मलाई देखेपछि भने अचानक आक्रोशित हुन थालेँ। त्यसपछि उसको स्थिति बिग्रियो। बाबुको हत्यारा भनेको भने गर्छ मलाई, उसको बाबुलाई मैले नै मारेको भन्ने भ्रम छ केटीलाई। हुन त ऊ बेपत्ता भएदेखि नै मलाई पनि निन्द्र लागेको थिएन यमन, तर उसले यहाँ यो हालतमा देखेपछि चाहिँ म दिनदिनै मरिराखेको छु। उसको हालत झन्झन बिग्रिँदै गएको कसरी हेर्नु मैले। चन्द्रिका केही बेर अडिन्। बिहेको केही समयपछि लोग्नेसँग मेरा केही मतभिन्नता उठिए। साथै बस्न सकिनँ, उसलाई छोडेँ। तर सुजाता मैले उसको बहुमाथि र उसमाथि जघन्य अन्याय गरे भन्थान्छे, घृणा गर्छे मलाई। चन्द्रिकाले आँसु थाम्न सकिनन्। मसँग हिँड्ने हरेक लोग्ने मान्छेलाई सुजाता आफ्नो बाउको प्रतिद्वन्दी भन्थान्छे। कामको सिलसिलामा मलाई सधैँ निकै ट्राभल गर्नु पर्थ्यो, ऊ भने शङ्काले हेर्थे। मैले फोन गर्दा तिम्रो साथमा को छ मुमा भनेर सोध्थे सधैँ। यति भनेर चन्द्रिका निकै बेर अडिन्। तर एउटा कुरा नियमन, ऊ लोग्ने मान्छेलाई घृणा चाहिँ गर्दिन। ऊ तिनमा आफ्नो बाउको छाया देख्छ। यमन घरिघरि त मलाई लाग्छ मेरो आमा बन्ने स्वभावै होइन। आमा बन्नु मेरो जिन्दगीमा एउटा संयोग मात्रै थियो, मेरो छनौट थिएन। मैले रहरले सुजातालाई जन्माएको पनि होइन। मेरो जीवनमा उसको आगमन कच्चा उमेरको एउटा आवेश मात्र थियो, दुर्घटना नै थियो। शीतल सन्तुलित स्वभाव चाहिन्छ आमा बन्न। मुड चलेको बेलामा माया गरेर पुग्दैन केटाकेटीलाई, त्यसलाई समय दिनुपर्छ। तर मैले यो केटीलाई आफूसँग राखेर हुर्काउन पनि सकिनँ। आफूले निर्वाह गर्न नसक्ने जिम्मेवारी वहन गरेर मैले आफ्नो छोरीमाथि बडो भारी अन्याय गरेको छु। आफ्नो भाउसँग बस्ने उसको हक पनि मेरै कारणले गुमेको। बेलायत फर्किसकेपछि पनि हामीले लिन प्रभाकर आएको थियो काठमाडौँमा एकचोटि, मसँग क्षमा पनि मागेको थियो। तर खै कुन अहङ्कारले हो, मैले उसँगको गृहस्थीमा फर्कन अस्वीकार गरिदिएँ। भन्दी अब यस्तो कुरा गर्न धेरै धेरै ढिलो भइसक्यो प्रभाकर, कुनै फाइदा छैन। यतिसम्म कि मैले प्रभाकरलाई छोरी भेट्न पनि दिइनँ। ऊ त्यतिखेर निकै तनावग्रस्त भएको थियो। ऊ पीडित भएको देखेर मलाई खुसी हुन्थ्यो, म आनन्दित हुन्थेँ। सुजातालाई म उसबाट लुकाउँथेँ र सोच्थेँ उसँग बदला लिइराखेको छु। एकपटक उसले छोरीलाई भनेर बडे माको सुटकेस पनि पठाएको थियो, चिठी पनि लेखेको थियो। लिएर आउनेलाई मैले गेटबाटै सामानसहित फिर्ता गरिदिएकी थिएँ। त्यसपछि हैरान भएर प्रभाकरले सम्पर्क गर्न छोडिदिएको थियो। धेरै पछिसम्म पनि उसले बिहे गरेको थिएन। घरका मान्छेको दबावमा पछि चाहिँ गरेछ। सुजाताले आफ्नो बाबुको बारेमा सोधिरहँदा दिक्क भएर मैले त्यो अध्याय नै बन्द गर्न खोजेको थिएँ यमन। मैले भनिदिएँ पनि उसलाई, तिम्रो बुवा एक्सिडेन्टमा परेर मरिसक्यो, फेरि ऊ सोध्न छोड्थ्यो। सोध्थे कस्तो हुनुहुन्थ्यो मामु मेरो बुबा। म भन्थेँ उसलाई, तिमी र तिम्री मुमालाई पटक्कै माया गर्दैनथ्यो, बिरामी हुँदा पनि हेर्दैनथ्यो, बस्दै थिएन उसलाई हाम्रो। सिमला गएको बेलामा मुमाले पनि थप्दै बक्सिन्थ्यो कि प्रभाकर खराब थियो। हामीलाई लाग्थ्यो छोरीमा बाबुप्रति घृणा भरेर हामी उसलाई प्रभाकरबाट विमुख गराउनेछौँ। मान्छेले अर्कालाई दुःख दिने नियत राख्दा ऊ आफै कति पीडित हुन्छ भन्ने मैले त्यतिखेर कहिले सोचिनँ यमन। एक दिन स्कुलबाट फर्केर सानी सुजाताले खाउला झ्याँ गरेर मलाई के भनी थाहा छ, मुमा मेरो बाबा त मर्नुभएको होइन रे, हजुरले मारेको हो रे। म झस्केकी थिएँ यमन, गल्ती गरेछु कि जस्तो लाग्छ अझै। म आफ्नो करियर बनाउनतिर लागे, पैसा कमाउनतिर लागे, आफ्नो पारिवारिक उच्चताको केही घमण्ड पनि थियो होला। सायद छोरीलाई उसले मबाट खोसेर लैजान्छ कि भन्ने डर पनि थियो होला। प्रभाकर पहाडको सामान्य केटो थियो, दुःख जिलो गरेर हुर्के बढेको। मेरो पारिवारिक पृष्ठभूमि उसको निम्ति कहिल्यै सहज बनेन। म उसको परिवारमा बस्न सकिनँ। मुमाले मलाई उसबाट छुटाएर अर्को ठाउँमा बिहे गरिदिनु पनि खोजिभएको थियो, त्यसैले हामीलाई छुट्याउन नै उहाँको जोड थियो। उहाँले भनेको ठाउँमा बिहे गर्न म तयार नभएपछि उहाँले मसँग भनिभएको थियो, यस्तै जिद्दी गर्ने भए किन प्रभाकरसँग छुट्टिनु पर्थ्यो तँलाई। छोरीको जीवन रित्तो भएको देखेर आफूले गल्ती गरेछु जस्तो लागेको थियो क्यारे उहाँलाई। पछि मैले नै मिलाउनु पर्थ्यो नि यो सबै, तर सकिनँ यमन। आफ्नो मातृत्वप्रति घरिघरि मलाई आत्मग्लानी हुन्छ, अपराध बोध हुन्छ। यथार्थमा मलाई आमा बन्ने हक थिएन। म यी बाबु छोरी दुइटैको अपराधी हो। दुवै गालाबाट धारा लागेका उनको आँसु घाँटी छिचोलेर तल झरिरहेथ्यो। तर मैले जुन परिस्थितिमा जे गरे नियमन आफूले सही ठानेर नै गरे। यसको जस्तो परिणाम निस्क्यो त्यसको निम्ति म मात्रै त कहाँ जिम्मेवार हुँ र? होइन यमन, म बोल्नै सकिनँ। मन हुडलिएको थियो, नियतिको खेल देखेर उदेक लागिरहेथ्यो। यत्रो हुरी बतासमा गुज्रँदा समेत जसको मनमा मेरो उपस्थितिको स्मरणसम्म कहिले कतै रहेनछ, उसको सम्झना भने किन कहिले ओझेल भएन मेरो मनमा? चन्द्रिका, कसरी भनौँ म यो सत्य, भनौ कि नभनौ? मलाई लागिरहेथ्यो मान्छेलाई उसले थाम्नै नसक्ने गरी सजाय किन दिन्छ नियतिले। विश्रान्तिबाट घर फर्केपछि चन्द्रिकालाई लागेको छ अब सबै थोक सकियो। रात परिसक्दा पनि उनी कौसीमा एक्लै बसिरहेकी छन्। उनको मन आफैसँग संवादमा छ, एकालाप गरिरहेछन् चन्द्रिका। संसारले सुनोस्, वीर शमशेर महाराज कि पना दिने म चन्द्रिका राज्यलक्ष्मी राणासँग आज केही बाँकी रहेको छैन। म यो संसारको सबभन्दा गरिब मान्छे हुँ। मुमा मधुबाला कि अंश थिएँ म, मलाई काँडा बेच्दा उनी रुन्थिन्, मैले सधैँ त्यो पीडालाई उपेक्षा गरे। यतिखेर सुजाताको चोटले म घाइते भएकी छु, तर उसलाई मेरो पीडाको कुनै अनुभूति हुँदैन। छोरी र आमासँग गाँसिएर अनन्त दुखेपछि मात्रै जीवनमा आइमाईको भोग पूर्ण हुने रहेछ। मैले त्यो पूर्णता आज प्राप्त गरेकी छु। आज मलाई तिम्रो अनुपस्थिति पनि निकै खड्किरहेछ प्रभाकर। मैले सुजाता जन्माउँदा मेरो उमेर 25 वर्षको थियो। 14 महिनाकी हुँदा ऊ दुवै खुट्टा टेकेर केही नसमाइकन उभिए र यो धरतीमा पहिलो पाइलो अगाडि बढाए। साँझको समय थियो, हामी आमा छोरी बगैँचामा थियौँ। खुसीले ऊ यस्तरी चिच्याई मानव ऊ पुरा संसारलाई आफ्नो यो पुरुषार्थको खबर दिन चाहन्थे। ऊ निकै पटक लडी, फेरि उठी र एक्लै हिँड्ने प्रयत्न गरिरहे। यति उत्साहित भएकी थिए मानव संसार जितेकी छे। त्यो साँझ यो दृश्यको म एक्लै साक्षी भए। कति गदगद थिए म त्यो क्षण, तर भित्र कतै लागेको थियो यो दृश्यको साक्षी अर्को एउटा मान्छे पनि बन्नु पर्थ्यो। आफ्नो अनुभव मलाई एकाङ्की लागेको थियो आधा मात्रै। प्रभाकर, त्यो साँझ तिमीलाई लगाइसकेको फोन पनि किन हो किन आफै डिस्कनेक्ट गरे? आफ्नो अहंकारले म कति प्रवञ्चनामा बाँचे संसार के जानोस्। अब मलाई जीवनको कुनै मोह रहेन प्रभाकर। यो संसारमा यी आँखाले देख्नुपर्ने सम्भवतः कुनै दृश्य बाँकी रहेन, भोग्नलाई कुनै अनुभव बाँकी रहेन। घरिघरि लाग्छ मसँग आत्महत्या गर्ने आँट छैन र संसारको सामना गर्ने सामर्थ्य पनि छैन। यतिखेर मलाई सम्पूर्ण झ्याल ढोका बन्द गरेर सिरकले मुख छोपेर अनन्तकालसम्म निश्चल रहेर अँध्यारोमा आँखा चिम्लिरहने इच्छा भएको छ। बहिष्कार गर्न मन लागेको छ मलाई यो जीवन र यो संसार। सुजाता ठिकै त भन्छे, जीवन दुःख मात्रै हो। म अनुभव गरिरहेकी छु जीवनको लौकिक यात्रामा उत्कर्ष भन्ने कुनै बिन्दु नै हुँदैन। कुनै क्षण विशेषमा हामीले लाग्छ सम्भवतः योभन्दा ठुलो आनन्द र खुसीको क्षण अर्को छैन, अथवा योभन्दा तीव्र विषादको अन्धकारको अर्को अवस्था नै हुँदैन। तीव्र आघातका क्षणहरू जीवनमा बडो अल्प समयमा सकिन्छन्। तिनको आनन्दलाई ग्रहण गर्नुभन्दा पनि बढी त्यो समय समाप्त हुने त्रासले हामी बढी सञ्चालित हुने गर्छौँ। त्यसको संरक्षण र सुरक्षाको चिन्ताले हामीलाई ग्रस्त बनाउँछ। तीव्र दुःखको अवस्थामा लाग्छ यो अन्धकारको कुनै टुङ्गो नै छैन। भयङ्कर निराशामा आफू र अर्काप्रति पनि मान्छे बडो क्रूर बन्ने गर्छन्। हामी तुरन्तै निष्कर्ष निकाल्छौँ। आफ्नो आवश्यकता र उपयोगितामा स्वयं आफू निश्चिन्त हुन सकिँदैन, अर्कालाई दण्डित गरिहाल्ने इच्छा हुन्छ। प्रभाकर, सायद तिमी र म यहीँनिर चुक्यौं। मैले यतिखेर पनि जुन आश्रमको छातामा संरक्षण पाइरहेकी छु त्यहाँ मेरा कारणले तनाव उत्पन्न हुन थालेको छ। मरुभूमि जस्तो यो तातो सहरमा गुरु कैवल्यले सृजना गर्नुभएको सानो त्यो शीतल छहारीमा आगो लगाउन म उद्धत भएकी छु। के मान्छे आफूसँग कुलक्षणको समुद्र बोकेर हिँड्छ? के म त्यस्तै कुलक्षणा हुँ? गुरु कैवल्यसँग मेरो निकटता बढ्न थालेपछि गुरुपत्नी उपासिका उदासीमा डुबेकी छन्। स्वास्नी मान्छेहरू जति नै अबुझ लाटा भए पनि आफ्नो निकटको पुरुषले कुनै अन्य महिलामा रुचि लिन थालेको तिनले तत्कालै थाहा पाउँछन्। म भने अन्योलग्रस्त छु के साँच्चै मलाई कैवल्यमा रुचि पैदा भएको हो के गुरु कैवल्यले साँच्चै ममा रुचि लिन थाल्नु भएको हो। माता उपासिकाको सामुन्ने पर्न मलाई सङ्कोच हुन थालेको छ। ती नारीलाई मैले यहाँ आएदेखि कहिले प्रफुल्ल देखिनँ, न त कैवल्यको उनीप्रति कुनै अनुराग नै अनुभव भयो मलाई। कसरी जीवित छन् उपासिका, मेरो कारणले उनको खुसी लुटिएको त होइन। जीवनमा मलाई कतिपल्ट पाप गराउँछौ ये भगवान्, आजसम्म मेरो दृष्टि जहाँ पर्यो त्यो भूमि खरानी भएको अनुभव छ मसँग। आमा भएर आफ्नै सन्तान क्रमशः जल्दै गरेको हेरिरहनु पर्ने चरम पीडा पनि मलाई यही जुनीमा यतिखेरै प्राप्त भएको छ। म बिहान पख एउटा निर्णयमा पुग्छु, माता उपासिकालाई भेटेर क्षमा माग्नेछु। चन्द्रिका, मेरो विगत तिमीलाई अनौठो कथा जस्तो लाग्ला। म यो आश्रमका मूल गुरु कैवल्यकी पत्नी हुँ। उहाँ त्यतिखेर दिल्लीमा एमबीबीएस सकेर नेपाल फर्कनु भएको थियो। उहाँसँग मेरो भेट शिवपुरी बाबाको आश्रममा जाँदा भएको थियो। उहाँले मलाई देख्ने बित्तिकै भन्नुभएको थियो, उपासिका तिमी यतिन्जेल कहाँ थियौ, म तिमीलाई नै पर्खिरहेको थिएँ। गहुँ गोरो वर्णको अग्लो छरितो स्वस्थ युवक उच्च ललाट हामी पहिलोपल्ट भेटिरहेथ्यौँ। उहाँको कुरा मलाई सपना जस्तो लागिरहेथ्यो। आफूप्रतिको उहाँको अनुराग अनुभव गरेर म पनि त्यत्तिकै मुग्ध भएको थिएँ। कैवल्य मलाई बिहे गर्न तत्काल तत्पर हुनुभयो र बासँग मेरो हात माग्नु भयो। त्यतिखेर शिवपुरी बाबा ब्रह्मलीन भइसक्नु भएको थियो। मेरा बा कैवल्यलाई मन पराउनुहुन्थ्यो, खुब कुरा मिल्थ्यो उहाँहरूको। तर कैवल्य र म बीच उमेर निकै भिन्न भएकाले बाले हाम्रो बिहे समर्थन गर्नु भएन। म 18 वर्षकी थिएँ, कैवल्य 35 वर्षको। उहाँले वीर अस्पतालमा भर्खर काम सुरु गर्नुभएको रहेछ। स्याङ्जा रहेछ उहाँको मूल घर। काठमाडौँ आएर आइएससी गरेपछि छात्रवृत्तिमा पढ्न जानु भएको रहेछ। दिल्लीमा रहँदा धेरै सन्त महन्त गुरुहरूको सङ्गतमा पर्नु भएछ। पढाइसकेपछि केही वर्षसम्म एक साधुको साथ लागेर ऋषिकेशमा उनैको आश्रममा पनि बस्नु भएछ। उहाँमा संसारप्रति वैराग्य भाव त्यसै बेलादेखि नै भएको रहेछ। म काठमाडौँको इन्द्रचोकमा बस्ने शिक्षित सम्पन्न नेवार परिवारकी कान्छी छोरी हुँ। यतिखेर 48 वर्षकी भएँ। फोटोग्राफर पेसाका हजुरबाको आइजाई राणा दरबारमा भएकोले हामी तल्लो जात मानिए पनि समाजमा हाम्रो रवाफ थियो। ठुली फुपु दरबार पस्नु भएको थियो। हाम्रा घरका छोरी बुहारीहरू समेत पढा लेखा थिए। आइमाईहरू निकै हक्की र आधुनिक भएकोले मान्छेले पोथी बासेको घर भनेर कुरा पनि काट्थे रे हाम्रो घरको बारेमा। हाम्रो मूल घर चाहिँ किर्तिपुर हो। मेरो ठुलो दाईले उही बेला कोलोराडोमा पाइलट कोर्स गरेर आएको थियो, आरएनएसीको जहाज चलाउँथ्यो। सानो दाई कपडाको व्यापार गर्थ्यो, पसल थियो खिचा पोखरीमा। मेरी आमाले 6 कक्षा पढ्दा पढ्दै छोड्नु भएको थियो रे। बासँग बिहे हुँदा 15 वर्षकी उहाँ हुनुहुन्थ्यो रे, बा 16 वर्षको। यतिखेर उहाँहरूको उमेर 80 र 81 वर्षको छ। हाम्रा बा बिहेपछि कोलम्बो प्लानमा इन्जिनियरिङ पढ्न जानु भएको थियो। उहाँ उच्च कोटीको साधक हुनुहुन्थ्यो। घरमा अनेक धार्मिक पुस्तक पत्रिकाहरू आउँदथे। ध्यान गर्न बौद्ध स्वयम्भू लगायतका गुम्बाहरूमा पनि गइरहनुहुन्थ्यो। शिवपुरी बाबाको आश्रम मेरो बाको सबभन्दा प्रिय ठाउँ मध्ये थियो। बाबाको सेवा गर्नुहुन्थ्यो, कहिलेकाहीँ त्यही घन्टौँ समाधि लगाउनुहुन्थ्यो। सानैदेखि बासँग म पनि त्यहाँ गइरहन्थे। मलाई अझै सम्झना हुन्छ, प्रवचन नगरेका बखत बाबा उच्चासनमा बसेर हार्मोनियम बजाउनुहुन्थ्यो। भक्तहरू तल बस्दथे। एउटा ठुलो अल्सेसियन कुकुर बस्थ्यो हाम्रो बाबाको छेउमा। पछि कतिपल्ट म एक्लै राति ड्राइभ गरेर आश्रम गएकी छु। होचो डाँडाको टुप्पामा बाक्लो जङ्गल थियो। मोटर रोकेर निकै हिँड्नु पर्थ्यो, तर मलाई डर लाग्दैन थियो। बडो शक्तिशाली साधक हुनुहुन्थ्यो बाबा। यही आश्रममा भेट हुनु भएको थियो कैवल्य। उमेरमा मभन्दा निकै जेठो भए पनि साधनाको संसारमा लागेका उहाँको आकर्षक व्यक्तित्वमा मेरो रुचि जागेको थियो। काठमाडौँमा सिनियर क्याम्ब्रिज सकेपछि मैले दिल्लीमा फेसन डिजाइनिङको कलेज जोइन गरेकी थिएँ। कलेज सफदरजङ एरियामा थियो। म नजिकैको एउटा प्राइभेट गर्ल्स होस्टेलमा बस्थेँ। तर मेरो मन किन हो पढाइमा पटक्कै लाग्न सकिरहेको थिएन। हर बखत केहीले लखेटिरहे जस्तो अनुभव हुन्थ्यो, बडो अशान्त हुन्थे। त्यतिखेर हाम्रो कलेजमा एउटा सांस्कृतिक कार्यक्रम भयो। भारतका विभिन्न ठाउँका विशेष साङ्गीतिक र नृत्य प्रस्तुत भएका थिए। कार्यक्रम हेरेर होस्टेल फर्केपछि मलाई रातभरि निद्रा लागेन। आँखामा त्यही बाउल नर्तकीको तस्विर टाँसिएको थियो। छरितो शरीरमा बङ्गाली तरिकाले लगाएको किनारा भएको गिरुवा धोती र थ्री क्वार्टर सुन्तले चोलो, गलामा तुलसीको माला, चोप लगाएर जटा पारेर छोडेको कम्बरभन्दा तलसम्म लत्रिरहेको लामो न लामो कपाल, तपस्याले धोइए जस्तो उज्जवल शान्त कालो कालो अनुहार, घुम्रिएका लामा परेला, लट्ठ परेका लाम्चा आँखा, सुलत्त मिलेको नाक, केस्रा परेका काला मोटा ओठहरू, एकपल्ट हेरेपछि उपेक्षा गर्न मिल्ने व्यक्तित्व नै थिएन उसको। त्यो केटी 20 वर्ष कटेकी थिएन होली। पार्वती बाउल उसको नाम। केटाकेटीमा घरैमा गुरु राखेर नृत्य र सङ्गीतको तालिम लिएपछि रविन्द्रनाथ टेगोरको शान्ति निकेतनमा पढेकी कलकत्ताको निम्न मध्यम वर्गको बङ्गाली परिवारकी केटी थिए पार्वती। कार्यक्रमको ब्रोसियरमा यस्तै लेखिएको थियो, नाच सुरु हुनु अघि आफ्नो प्रस्तुतिको बारेमा उसले अङ्ग्रेजीमा बोलेकी थिए। एकाएक हलमा सन्नाटा छाएको थियो। हामी बाउलहरूको धर्म प्रेम र प्रेम मात्रै हो, उसले अगाडि भनेकी थिए। हामीले आराधना गर्ने प्रेम दिव्य प्रेम मात्र भए पनि संसारमा सबैले बुझ्ने प्रेमबाटै हाम्रो गीत सङ्गीत सुरु हुन्छ। परमात्माको प्रेममा पुगेर त्यो टुङ्गिन्छ। उसको बोलीमा एक किसिमको सम्मोहन थियो। उसले अगाडि भने, सत्य अरूप छ, अव्यक्त छ। व्यक्त भइसकेपछि त्यो सत्य रहँदैन। कहाँ पुग्ने भन्ने कुरा भन्दा पनि महत्त्वपूर्ण हामीले कुन मार्ग पहिल्यायौँ भन्ने हुन्छ। सही मार्गले मात्र हामीलाई सही ठाउँमा पुर्याउँछ। मैले गाउने गीतको भाव यही नै हो। म मुक्त थिएँ, निर्वचन। चिरिक्क परेको भए पनि बेहद आकर्षण थियो उसको स्वरमा। घाँटीनिर धोतीमा च्यापेको माइक्रोफोनतर्फ सङ्केत गर्दै पार्वतीले सोधे, साउन्ड ठिक छ, राम्रो सुनिन्छ? उसको नाच सुरु भयो। उसले पहिले आफ्नो गुरुको वन्दना गरे। दाहिने हातले कुमसम्मको उचाइमा एक तारे समातेकी थिए। महिले र साइले औँला तारमा नृत्य गरे झैँ खेलिरहेथे। छड्के पारेर कम्मरमा देव्रेतिर झुन्डिएको सानो तबलामाथि बेला बेला उसका औँला र हथेलीको आघात पर्थ्यो। एकसाथ दुवै हातका बाजा बजाउँदै एकातिर टाउको ढल्काएर फनफनी घुम्दा उसको कपाल ऊभन्दा बाहिर अर्को तह बनाएर घुम्थ्यो। दुवै पाउमा बाँधेका घुङ्रु नृत्यको तालमा यति मिठो गरी बस्थे, मलाई लाग्थ्यो अब मेरो मुटु चल्न छोड्नेछ। आकाशतर्फ फर्कँदै दुवै हात माथि उठाएर खुट्टाको पन्जाले मात्र टेकेर जब ऊ माथि माथि उछालिन्थे, म अनुभव गर्थे उसको यात्रा संसारभन्दा माथिको यात्रा हो, बाहिरको यात्रा हो, मैले अहिलेसम्म भ्यू नपाएको यात्रा हो। चिम्लिएका आँखा र चरम भक्तिभावमा लिप्त ध्यानस्थ हाउभावमा ऊ मस्त गाइरहेथे बङ्गालीमा। गीत त मैले राम्ररी बुझिन, तर उसले मग्न भएर उच्चारण गरेको केही शब्द चाहिँ मनमा बजिरहेका थिए, हे गोविन्दो आनन्दो आदि। तार सप्तकबाट एकैपल्ट मन र सप्तकमा झर्थ्यो स्वर, तरङ्ग घरिघरि एकैपल्ट तलबाट माथि पुग्थ्यो जादु जस्तो कारी। अद्भुत मायावी बनिरहेको थियो वातावरण। हलभरिका सबैले मानौ सास फेर्न बिर्सेका थिए। बिन्दास शैली मानौ उसलाई कसैको मतलबै छैन। पहिला मन्दिरको धरती भासिए नै पनि केही फरक पर्दैन, समुद्र मास्तिर आएरै छोपे पनि केही फरक पर्दैन। त्यति निमग्न भएर नाचिरही थिए पार्वती, मानो स्टेजमा ऊ थिँदै थिएन, थियो त केवल उसको नृत्य मात्रै। काला पोसाक लगाएका सुफी फकीरहरूले आफूलाई सम्पूर्णत परमात्मामा अर्पण गरेर नाचे झैँ पूरा शक्तिमा नाचिरहेको थियो उसको शरीर। मानो भनिरहेछ, प्रभु तिमीले दिएको यो शरीर तिमीलाई नै समर्पित छ। यति आनन्दमय हुन सक्छ के मान्छे? मेरो मनमा एउटा प्रश्न उठेको थियो। म आफै पनि अपार आनन्दले भरिएकी थिएँ। मलाई भित्रबाट लागिरहेथ्यो सायद मैले खोजेको यही हो र यस्तै हो। म दिल्लीबाट आएकी हुँ। उपासिका मानन्धर मेरो नाम। फेसन डिजाइनिङ कलेजको विद्यार्थी हुँ। म पार्वती बाउललाई भेट्न चाहन्छु। यसरी म रेल चढेर सोच्दै खोज्दै एक्लै गुरु साईको आश्रम पुगेकी थिएँ कलकत्ता। सुन्तला रङको गाउन र सेतो सुरुवाल लगाएका तन्नेरी जोगीले आँखामा प्रश्न लिएर गहिरो गरी निकै बेर मलाई हेरिराखे। कुम कुमसम्म छोडेको मुन्द्रा परेको कालो कपाल, नकाटेका दारी जुङ्गा भएको अनुहार दिव्य दिप्तीले बलिरहेको थियो। तिमी भारतीय त होइनौ नि। उनले मलाई सोधे, यसले के फरक पार्छ र स्वामीजी, म नेपालकी हुँ, दिल्लीमा पढ्दैछु। हाम्रो कलेजमा भएको एउटा फङ्सनमा पार्वतीजीको नाच हेरेको थिएँ, बडो प्रभावित भए। उहाँ हतारमा हुनुहुन्थ्यो, हिँडिहाल्नु भयो, कुरा गर्न पनि पाइएन। भिजिटिङ कार्ड दिएर कुरा गर्न मन भए यही ठेगानामा आउनु भन्नुभएको थियो, त्यही भएर आएँ। मैले मेरो कुरा प्रश्न पारेँ, सन्यासी बल्ल खुल्न थाले। मैले उनलाई गरेको सम्बोधन सुनेर उनी मुसु मुसु हाँसिरहेथे। उनले भने, बाहुल सम्प्रदायमा स्वामी भन्दैनन्, फकीर भन्छन्। म चन्द्रेश बाहुल हुँ, स्वामी होइन। र उनले पार्वतीको बारेमा पनि जानकारी दिए। पार्वती यतिखेर लखनऊमा छिन्, कुनै संस्थाको सायद त्यहाँ स्टेज सो छ उनको, र त्यहाँबाट उनी स्विजरल्यान्ड जान्छन् र एक महिनापछि मात्रै फर्किन्छन्। उनको कुरा सुनेर म अल्मलिएँ। मैले तत्क्षण भने, ठिकै छ त्यसो भए, म गुरु साईको दर्शन गर्न चाहन्छु। ती फकीरले मलाई बाहिर चौरको सानो काटे स्टुल देखाए र भने कि एकछिन बस, साई गुरु यतिखेर साधनामा हुनुहुन्छ, गुरुको अनुमति लिएर म तिमीलाई खबर गर्नेछु। म कोठामा बस्दा साई गुरु ढोकातिर फर्केर एउटा चकटीमा बस्नु भएको थियो। भित्ताको वालिष्ठमा आडेस लागेर कालो रङको दुब्लो मान्छे, तिल चामले दारी र कपाल, अगाडिका दाँत मुखले नछोपिएका, जतिखेर पनि सेता दाँत देखाएर हाँसिरहे झैं लाग्ने चन्द्रेश फकीरको जस्तै थियो उहाँको पहिरन पनि। सुरुवालको सट्टा सेतो धोती बाहेक सबै उस्तै, घाँटीमा एउटा गम्छा, सामान्य सानो कोठा, भित्ता रातो माटोले लिपेका, बाँसका भाटाहरूले च्यापेर बनाइएको खरको छानो, भुइँमा सामान्य पाटे दरी, चारैतिर गारो माथि पट्याएर राखिएका केही पुराना बेतका गुन्द्री र बाजाहरू थिए। पार्वतीले बजाए जस्ता एकतारे, ढोलक लगायत बाँसुरी, करताल र गिटारहरू पनि थिए। कोठाको एकातिर भित्तामा जोडेर गुरुको ओछ्यान लगाइएको थियो, होचो खटियामाथि दक्षिण सिरानी पारेर। भित्तातिर नाइलनको डोरीमा केही लुगा झुन्ड्याइएका थिए, कपडा किलामा पनि झुन्डिरहेका थिए। साना खोपाहरूमा घरायसी प्रयोगका चिजबिजहरू थिए। मलाई लिएर आएका चन्द्रेश कोठाको एउटा छेउमा उभिए। बीच बीचमा आएर फकीरहरू गुरुलाई खुट्टामा ढोगिरहेथे। मैले निहुरेर नमस्कार गरे, प्रणाम गुरु साई भन्दै। खुट्टैमा ढोग्न चाहिँ किन हो सकिन, गुरुले अङ्ग्रेजीमा बस्न भने। मैले याद गरे, खोपाभित्र बत्ती बले झैं टल्किरहेथे उनका आँखा, कम्प जस्तो भएको थियो मलाई। ढोकै छेउ दरीमा उहाँका सामु बसे म। अनि किन आयो, मैले अक्मकाउँदै भने। मेरो मन बडो अशान्त छ गुरु, केही कुरामा पनि मन लाग्दैन, केही प्राप्त गरे पनि मन भरिँदैन। कलेज त भर्न भए तर पढाइमा कुनै रुचि छैन। म किन दुखी छु मैले थाहा छैन साई, धेरै दुःख छ म भित्र। घरिघरि त संसारमा बसिरहनुको औचित्य पनि देख्दिन। पार्वती बाउलको नृत्य हेरेपछि र उनको व्यक्तित्वको गहन शान्ति अनुभव गरेपछि मलाई लाग्यो, सायद यही मार्ग मेरो निम्ति उपयोगी हो। यही मनको संशय शान्त गर्न आएको हुँ गुरु, मार्ग निर्देशन गर्नुहोस्। मैले उनका अगाडि हात जोडे। उहाँ मुसु मुसु हाँस्नु भयो। उहाँले सोध्नु भयो, तिमीलाई हावाको बारेमा थाहा छ? मैले प्रश्न बुझिन। चन्द्रेशले प्रश्नको व्याख्या गरिदिए। यो कुण्डलिनी जागा भएपछि इडा, पिङ्गला र सुषुम्ना नाडी हुँदै शरीरमा बिजुली प्रवाह हुन्छ, त्यसको कुनै अनुभव छ तिमीलाई? गुरुको प्रश्न यही हो। मैले टाउको हल्लाएर छैन भने। अनि तिमी कुन स्टेसनमा छौ, कुनै बोध छ तिमीलाई? गुरु साईले फेरि सोध्नु भयो। म अलमल्ल पारे। फेरि चन्द्रेशले बुझाइदिए, मान्छेको शरीरमा छवटा स्टेसन हुन्छन्, योगमा भनिएका छवटा केन्द्र जस्तै। पाँचौं केन्द्रमा चेतना पुगेपछि निराकार वस्तुहरू पनि देख्छ मान्छेले, गुरुले त्यही सोध्नु भएको। खै खै गुरु, म अज्ञानी छु, म सायद चेतनाको सबभन्दा तल्लो केन्द्रमा छु होला। अब साधना विधि सिक्न दीक्षा लिनुपर्छ, यो गोप्य छ र शिष्य बाहेक अरूलाई सिकाउन मिल्दैन। गुरुले यसो भनेपछि मैले भोलिपल्टै गुरुसँग आश्रममा दीक्षा लिएँ। उहाँले मेरो नाम फेरिदिनु भएन, नामको पछाडि भने बाउल थापियो। उपासिका बाउल भयो अबदेखि मेरो नाम। उपासिका हामी नाथ परम्पराबाट आएका फकीर हौ। हाम्रो धर्ममा तन्त्र, सुफी, वैष्णव र बुद्ध धर्मको समन्वय छ। हामी यो संसारमा छोडिएका अभागी मान्छे आफ्ना प्रयत्नले अलेख पुग्ने काममा संलग्न छौँ र संसारको वैभव हाम्रो निम्ति तुच्छ छ। जीव अलेखबाट आउँछ, अलेखमै जान्छ उपासिका। यो अलेख भनेको के हो साई, परम सत्य, परम सत्यलाई हामी अलेख भन्छौँ। पार्वती बाउलको जस्तै पहिरनमा म आश्रममा बस्न थाले। बेला बखत बाउल फकीरहरूसँग रेलमा कलकत्ताका गाउँ गाउँ गएर नृत्य र गायन गर्थे। हामी गाउँले दिएको भिक्षा लिएर आउँथ्यौँ। बेला बेला सहरमा आयोजना हुने मेलामा पनि जान्थ्यौँ, आफ्नो प्रस्तुति देखाउँथ्यौँ। अरू बेला आश्रममा बसेर साधना गर्थ्यौँ। भजन कीर्तन नृत्यमा म आफूलाई पुरै बिर्सिरहेकी थिएँ। जोया बाउल भन्ने कलकत्ताकै कुनै गाउँतिरकी बङ्गाली फकिरनी मसँग खुब मिल्दथे। एक्लै हुँदा मलाई दिदी भन्थे। यसो गर्दा अपनत्व भएको अनुभव गर्थे कि कुनै। जोया चक्रवर्ती थियो रे उसको पहिलाको नाम। म कलेज पढ्दा पढ्दै भागेर यहाँ आएको सुनेर उसको आश्चर्यको कुनै सीमा नै थिएन। म त दुर्भाग्यले हिर्काएपछि यहाँ आएकी हुन् दिदी। यहाँ नआएको भए सोनागाछीको गल्लीमा ग्राहक पर्खिँदै गर्थे होला। मेरा कति साथी त अहिले पनि त्यही छन्। मेरा रिक्सावाला बाले मलाई धेरैपल्ट त्यहाँ लगेका थिए। मलाई देखाएर तिनले कोठी वाल्नेसँग पटक पटक पैसा पनि लिएका थिए र त्यो पैसाले मेरा बा रक्सी खान्थे। यो थाहा पाएर आमाले मलाई र बहिनीहरूलाई पनि यहाँ पठाइदिएकी हुन्। हामी तिनैजना बहिनी यहीँ छौँ दिदी। गरिब परिवारका अनपढ केटीहरूको भाग्य योभन्दा अर्को हुने पनि त थिएन। तर तिमीसँग त साफ थोक थियो दिदी, तिमी किन आयो यहाँ? म उसलाई छक्क परेर हेर्थेँ र मनमा नै भन्थेँ, पैसाले मान्छेका सबै भोक शान्त कहाँ हुन्छन् र जोया, हातभरि पैसा नहुन्जेल मात्र पैसा सब थोक हो जस्तो लाग्छ। यसरी मेरो जिन्दगी एउटा अनौठो स्थितिमा आइपुगेको थियो। म आनन्द अनुभव गरिरहेथेँ। यो कुनै आनन्द होइन दिदी, तिम्रो बौलट्ठीपन हो। नयाँ हुन्जेल केही दिन रमाइलो लाग्ला, त्यसपछि पार्वती बाउल जस्तै तिमी पनि हामीले छोडेर जाउली। जोयाका कुरा सकिएका थिएनन्। पार्वतीको कत्रो घर छ थाहा छ चेन्नईमा? उनी त्यहीँ बस्छिन्, कहिलेकाहीँ गुरुलाई भेट्न आउँछिन्, आश्रमलाई प्रशस्त चन्दा दिन्छिन्। बाउल समुदायको चालचलन नाचगान संसारभरि देखाएर धेरै पैसा कमाएकी छिन् रे। आश्रममा उनको रिस गर्ने मान्छेहरू पनि छन् दिदी, तर मलाई त उनले राम्रै गरिन् जस्तो लाग्छ। भनौँ कि नभनौँ झैँ गरी उसले आफ्नो कुरा टुङ्ग्याई। बरु दिदी यसो गर न, तिमी पनि त्यस्तै गर र मलाई पनि तिमीसँगै लैजाऊ। उपन्यास तापको 12 भाग यहीँ सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबीआई ग्रुप नेपाल। रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल। अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ। सूत्रधार पवनराज पौडेल। लेखक शारदा शर्मा। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।